रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। भारतको अहमदाबादमा 242 जना सवार एयर इण्डियाको विमान दुर्घटनाग्रस्त, दुर्घटनाप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त। मलेखु मुगलिन सड़क स्तर उन्नतिका लागि भोलिदेखि अषाढ 7 गतेसम्म राति सवारी आवागमन बन्द हुने। बाजुराको विकट हिमाली गाउँपालिकाको धिम गाउँमा बिजुली पुगेपछि 273 घर लाभान्वित। शिक्षालाई प्रविधि युक्त र जीवन उपयोगी बनाउनु पर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। र आगामी सेप्टेम्बरमा नेपालले वेस्ट इण्डिजसँग टी20 आई श्रृंखला खेल्ने। नेपाल सरकारले भारतको अहमदाबादबाट बेलायतको लण्डनका लागि उडेको 242 जना सवार एयर इण्डियाको यात्रुवाहक विमान दुर्घटना भएकोमा दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा परि ज्यान गुमाएका प्रति श्रद्धांजलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। यसै गरी राष्ट्रपति रामचन्द्र पौडेलले एयर इण्डियाको विमान दुर्घटनामा परेको खबरले आफू स्तब्ध भएको बताउनु भएको छ। दुर्घटनाबाट भएको मानवीय क्षतिप्रति राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल एक्स मार्फत गहिरो दुःख व्यक्त गर्नुभएको छ। भारतको अहमदाबाद शहरमा 242 जना यात्रु सवार विमान आज दुर्घटनामा परेको हो। लण्डन ग्याटविकका लागि उडेको एयर इण्डियाको फ्लाइट 171 बोइङ 787-8 ड्रीम लाइनर उडान उडेको 2 मिनटपछि नै दुर्घटनाग्रस्त भएको थियो। भारतको नागरिक उड्डयन प्राधिकरणले जहाजमा 2 पाइलट र 10 चालक दलका सदस्य सहित 242 व्यक्ति सवार रहेका पुष्टि गरेको छ। विमानमा 169 भारतीय, 53 जना बेलायती, 7 पोर्चुगाली र 1 क्यानाडाली यात्रु सवार रहेका एयर इण्डियाले जनाएको छ। विमान आवासीय क्षेत्र नजिक दुर्घटनाग्रस्त भएकाले जमीनमा पनि केही मानिस हताहत भएका बताइएको छ। विमानमा पूर्व मुख्यमन्त्री विजय रूपाणी पनि हुनुहुन्थ्यो। दुर्घटनामा परेका कोही पनि जीवित भेटिने आशा नदेखिएको अहमदाबादका पुलिस कमिश्नर जीएस मल्लिकले बताउनु भएको छ। दुर्घटनापछि अहमदाबादको विमानस्थलमा उडानहरू स्थगित गरिएको छ। प्रतिपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभाको आजको बैठक पनि कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखको राजीनामा माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका विपक्षी दलका सांसदहरूले विरोध गरेपछि बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको हो। प्रतिनिधि सभाको अर्को बैठक भोलि जेठ 30 गते शुक्रबार दिनको 1 बजे बस्नेछ। बाजुराकै अति विकट मानिने हिमाली गाउँपालिका स्थित धिम गाउँमा बिजुली पुगेको छ। गाउँपालिकाकै ठूलो गाउँका रूपमा रहेको धिममा पहिलो पटक बिजुली बत्ती पुगेसँगै स्थानीयको वर्षौंदेखि बिजुली बाल्ने सपना पूरा भएको हो। हिमाली गाउँपालिकाको सहयोगमा संचालित कुवारी खोला लघु जल विद्युत आयोजनाको लाइन विस्तारपछि वडा नम्बर 6 स्थित धिम गाउँमा बिजुली बत्ती पुगेको हो। बिजुलीबाट धिम गाउँका 273 घरदुरीका करिब 1400 जनसंख्या लाभान्वित भएका छन्। गाउँपालिकाको उज्यालो हिमाली गाउँपालिका बनाउने योजना करिब 95% पूरा भएको र 5% क्षेत्रमा बिजुली बाल्ने काम तीव्र रूपमा भइरहेको गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले बताउनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत मुगलिन मलेखु सड़क खण्डमा राति सवारी आवागमन बन्द गरेर स्तर उन्नति गरिने भएको छ। यही जेठ 30 गतेदेखि आगामी अषाढ 7 गतेसम्म रातिको समयमा सवारी आवागमन बन्द गरेर स्तर उन्नति गर्न लागि हो। सड़कको बारबाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बीम राख्ने कामका लागि सवारी बन्द गर्न लागि नागडुङ्गा मुगलिन सड़क आयोजना पश्चिम खण्डका प्रमुख केदार प्रसाद नेपालले जानकारी दिनुभयो। मलेखुबाट मुगलिनतर्फ जाने भारी सवारी साधनहरू मुगलिन र हलुका सवारी साधनहरू कुरिन्टारमा रोकिनेछन्। यसै गरी मलेखुबाट मुगलिनतर्फ जाने भारी सवारी साधनहरू मलेखु र हलुका सवारी साधनहरू शीतल बजारमा रोकिनेछन्। रोकिएका सवारी साधनलाई बिहान 3 बजेपछि मात्रै छोड़िने उहाँले जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई आधुनिक प्रविधियुक्त र जीवन उपयोगी बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। प्रधानमन्त्री निवास बालवाटारमा आज भएको काठमाडौँ विश्वविद्यालय सभाको 900 बैठकमा विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले रोजगारी सृजना र स्वरोजगार हुने जनशक्ति उत्पादनमा लाग्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले शिक्षा स्वास्थ्य लगायतका विषयमा आम विद्यार्थीको पहुँच वृद्धि गर्न र चिकित्सा शिक्षामा मात्रै दिइँदै आएको 75% सम्मको छात्रवृत्तिका बारेमा पुनः विचार सुधार गर्नुपर्ने धारणा राख्नुभयो। बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति रघुजी पन्तले शैक्षिक सुधार र रूपान्तरणका लागि मन्त्रालयका तर्फबाट प्रयास गरिने बताउनुभयो। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर अच्युत प्रसाद वाग्लेले शिक्षणका साथै अनुसन्धानत्मक विश्वविद्यालयको अवधारणालाई व्यवहारमा अनुवाद गर्ने नीति अनुरूप काम गरिने बताउनुभयो। यस्तै बैठकले भोलि जेठ 30 गते धुलीखेलमा आयोजना हुने 30 दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमका लागि विभिन्न स्कूल अन्तर्गत विभिन्न तहमा उपाधि हासिल गरेका 1129 विद्यार्थीको ग्रेस लिस्ट स्वीकृत गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बाल बालिकाले सड़कमा बस्न बाध्य हुन नहुने र उनीहरूले स्नेहपूर्ण जीवन पाउनुपर्ने बताउनु भएको छ। बाल श्रम विरूद्ध विश्व दिवसका सन्दर्भमा बाल संरक्षण राष्ट्रिय सञ्जाल एनसीपीएद्वारा आज प्रधानमन्त्री निवास बालवटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार सिंगो मुलुकको आर्थिक सामाजिक रूपान्तरणसँगै बाल बालिकाको समग्र हितका लागि प्रयासरत रहेको बताउनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट।
अब रात तपाईको नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2080 आज पनि दफावार छलफल भएको छ। समितिको आज बसेको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमा रहेका वैदेशिक रोजगार ऐन र विद्युत नियमन ऐनका सम्बन्धमा छलफल भएको हो। छलफलमा सांसदहरू कृष्ण प्रसाद सिटौला, नारायण काजी श्रेष्ठ, डाक्टर बेदुराम भूषाल, सुरेश आले मगर, मदन कुमारी शाह, गंगा बेलबासे, डाक्टर अन्जान साक्य लगायतले छिमेकी मुलुक भारतमा काम गर्ने श्रमिकहरूलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन कानूनी व्यवस्था आवश्यक रहेको भन्दै ऐनमा समावेश गर्न प्रस्ताव गर्नुभयो। राष्ट्रिय सभा संघीयता सबलीकरण तथा सरकार समितिले समितिबाट भएका निर्देशनहरूको कार्यान्वयन गर्न वन तथा वातावरण मन्त्रालयको ध्यान आकर्षण गराएको छ। समितिले आज वन तथा वातावरण मन्त्रालयलाई यसअघि दिइएको निर्देशन कार्यान्वयनको अवस्थाका विषयमा छलफल गरी वन मन्त्रालयलाई निर्देशन कार्यान्वयनका लागि आग्रह गरेको हो। छलफलमा वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले स्वदेशी काठको उपयोग बढ़ाउन र सहजीकरण गर्न विभिन्न नीति र रणनीतिहरू बनाएर अगाडि बढ़िरहेको बताउनु। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले नेपाल भारत बीच विभिन्न क्षेत्रमा हुन सक्ने संयुक्त साझेदारी र कनेक्टिभिटीका माध्यमबाट दुवै देशमा साझा समृद्धि हासिल हुने बताउनु भएको छ। नेपाल भारत रणनीतिक सम्वाद सम्बन्धी आज काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री डाक्टर राणाले नेपाल भारत बीच व्यापार, पारवहन र लगानीमा सहयोगलाई तीव्रता दिई कनेक्टिभिटीका माध्यमबाट आर्थिक साझेदारीलाई अगाडि बढ़ाइनु पर्नेमा जोड़ दिनुभयो। कैलालीका 18 स्थानमा जलमापन केन्द्र र 22 स्थानमा वर्षा मापन केन्द्र स्थापना गरिएको छ। बाढ़ीको अवस्थाबारे स्थानीय समुदाय तथा सरोकार भएका निकायलाई समयमै पूर्व जानकारी दिने उद्देश्यले केन्द्र स्थापना गरिएको हो। दैलेखका अधिकांश स्थानमा खेतबारीमा लगाएको मकै फौजी किराले नष्ट गर्न थालेपछि किसानहरू चिन्तित भएका छन्। फौजी किराले शुरूमा मकैको पात खाने र विस्तारै मकैको गुबो नै खाइदिने गरेपछि समस्या भएको नारायण नगरपालिका साथका कृषक गणेश खत्रीले बताउनुभयो। फौजी किरा नियन्त्रणको लागि कृषकको माग अनुसार औषधि पठाइएको कृषि विकास कार्यालय दैलेखका कृषि अर्थविज्ञ झकल भण्डारीले बताउनुभयो। विश्वव्यापी रूपमा आफ्नो घरबाट जबरजस्ती विस्थापित व्यक्तिहरूको संख्या थोरै घटेको संयुक्त राष्ट्र संघले जनाएको छ। सन् 2024 अन्त्यमा विश्वभर 12,32,00,000 मानिस विस्थापित भएका राष्ट्र संघले जनाएको छ। करिब 20,00,000 सिरियाली भारतबाट स्वदेश फर्केपछि विस्थापितको संख्यामा थोरै कमी आएको हो। उता यूएनएचसीआरले भने विश्वव्यापी रूपमा युद्ध, हिंसा र उत्पीड़नबाट विस्थापित मानिसहरूको संख्या अकल्पनीय रूपमा उच्च रहेको भन्दै आँकड़ा निर्धारण गर्न चेतावनी दिएको छ। अब आर्थिक समाचार सुरेन्द्र मणि त्रिपाठीबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
बर्खे धान खेतीको तयारीमा लागेका देशैभरका किसानले समयमै मल र बिउ उपलब्ध हुनुपर्ने माग गर्न थालेका छन्। मल र बिउ समयमा उपलब्ध नहुँदा किसानहरूले वर्षेनी शास्ति खेप्दै आउनु परेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने अनुदानको मल समयमै उपलब्ध गराउन सम्बद्ध पक्ष सक्रिय रहेको जनाएको छ। तर अनुदानको मलले मात्र सबै किसानको आवश्यकता भने पूरा हुन नसक्ने मन्त्रालयको भनाई छ। मन्त्रालयसँगै कृषि क्षेत्रका सरोकारवालाहरूले अनुदानमा वितरण हुने मलको साथमा जैविक मलको उत्पादन तथा प्रयोगमा जोड़ दिनु जरूरी रहेको बताउँदै आएका छन्। नेपालको प्रमुख खाद्यान्न बालीको रूपमा धान भए पनि यहाँको उत्पादनले आवश्यकता धान्न सकेको छैन। नेपालमा वार्षिक सरदर 60 लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ, तर आवश्यकता भने अहिले वार्षिक 85 लाखदेखि 90 लाख मेट्रिक टन रहेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का र विश्व बैंक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पंकज गुप्ता बीच बिहीबार सिंहदरबारमा नेपालको जलविद्युत क्षेत्रमा भइरहेको लगानीबारे छलफल भएको छ। छलफलमा ऊर्जा मन्त्री खड्काले नेपालको जलविद्युत आयोजनामा विश्व बैंकले हालसम्म गरेको लगानीप्रति धन्यवाद दिनुहुँदै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो। त्यस अवसरमा विश्व बैंकका क्षेत्रीय निर्देशक गुप्ताले विश्व बैंकले नेपालको अप्पर अरूण जलविद्युत आयोजनालाई विशेष प्राथमिकतामा राखेको र आगामी दिनमा पनि नेपालमा लगानी विस्तार गर्न विश्व बैंक तयार रहेको बताउनुभयो। सरकारले सुनमा विलासिता कर लगाएपछि सुनचाँदी व्यवसायीहरू कारोबार नै बन्द गरी त्यसको विरोधमा उत्रिएका छन्। विरोधमा उत्रिएका सुनचाँदी व्यवसायीहरूले हीरा तथा बहुमूल्य पत्थरमा लगाउँदै आएको 13% भ्याट पनि खारेज गर्न माग गरेका छन्। विलासी कर र भ्याट लगाएपछि सुनको लागत मूल्य बढ़ी कारोबार नै हुन छाडेकाले आन्दोलन गर्न बाध्य हुनु परेको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ।
नेपालले वेस्ट इण्डिज विरूद्ध 3 T20 ऐतिहासिक सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा खेल यूएईको शारजाह क्रिकेट मैदानमा हुनेछ। नेपालले दुई देशीय सिरिजमा T20 विश्वकपको पूर्व विजेता वेस्ट इण्डिजको सामना गर्न लागेको यो नै पहिलो पटक हुनेछ। क्यानले जारी गरेको विज्ञप्ति अनुसार सिरिजको पहिलो खेल सेप्टेम्बर 27, दोस्रो खेल 28 र तेस्रो खेल सेप्टेम्बर 30 हुनेछ। यो सिरिज नेपालका लागि आईसीसी मेन्स T20 विश्वकप एसिया छनौटको तयारीका रूपमा रहनेछ। नेपालले साफ U20 महिला च्याम्पियनशीपको पहिलो खेलमा भूटानसँग प्रतिस्पर्धा गर्ने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले बिहिबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो प्रतिद्वन्दी भूटान पाएको हो। प्रतियोगिता जुलाई 11 21 बंगलादेशमा हुने तय भएको छ। नेपाल र भूटान बीचको खेल 11 जुलाईमा हुनेछ। 15 केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदको दोस्रो दिन बिहिबार एथलेटिक्समा 4 नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएका छन्। छात्र ज्याभलिन थ्रो, छात्र 800 मिटर दौड़ र छात्र छात्राको 4x400 मिटर रिलेमा कीर्तिमान कायम भएको हो। पहिलो दिन 2 कीर्तिमान बागमती प्रदेशका प्रवीण राणा मगरले छात्र 100 मिटर दौड़ तथा सुदूरपश्चिम प्रदेशकी संगीता विकले छात्र 400 मिटर दौड़मा बनाएका थिए। दोस्रो दिनको खेल सकिँदा एथलेटिक्समा कुल 6 कीर्तिमान बनिसकेका छन्। तेस्रो तथा अन्तिम दिन शुक्रबार 8 स्वर्णको टुङ्गो लाग्नेछ। पहिलो दिन 10 र दोस्रो दिन 8 स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको छात्र ज्याभलिन थ्रोमा लुम्बिनी प्रदेशका राहुल थारूले 27 वर्ष अघिको कीर्तिमान भंग गर्दै नयाँ कीर्तिमान रचेका छन्। कर्णाली प्रदेशका सुशान्त नेपाली दोस्रो तथा सुदूरपश्चिमका लोकेश ऐडी तेस्रो भएका छन्।
अब मौसममा आगामी 24 घण्टामा कोशी मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाड़ी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भारतको अहमदाबादमा 242 जना सवार एयर इण्डियाको विमान दुर्घटनाग्रस्त, दुर्घटनाप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त। मलेखु मुगलिन सड़क स्तर उन्नतिका लागि भोलिदेखि असार 7 राति सवारी आवागमन बन्द हुने। बाजुराको विकट हिमाली गाउँपालिकाको धीम गाउँमा बिजुली पुगेपछि 273 घर लाभान्वित। शिक्षालाई प्रविधियुक्त र जीवनोपयोगी बनाउनु पर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। र आगामी सेप्टेम्बरमा नेपालले वेस्ट इण्डिजसँग T20 आई श्रृंखला खेल्ने। रेडियो नेपालबाट राति 9 समाचार सकियो। राति 10 हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।